रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म रेडियो मर्स्याङदी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मीना गुरुङ। प्राविधिक मित्र सुजनसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङदी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङदी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अनुपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 38 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासंघले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएका क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति समुदायको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सह अस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौँ। आजको श्रृङ्खला भने हामी नेपालमा यही भाद्र 23 र 24 गते भएको जेनजी आन्दोलन, यसको औचित्य र उक्त आन्दोलनमा आदिवासी जनजाति सम्बन्धित जेनजी युवाहरूको भूमिकाको बारेमा केन्द्रित रही तयार गरेका छौँ। कार्यक्रमको सुरुवातमा विजय दशमी र शुभ दिपावलीको सुखद उपलक्ष्यमा देश विदेशमा रहेर रेडियो कार्यक्रम साइनो सुनेर बसिरहनुभएका तपाईँ सम्पूर्णमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यस पर्वले सबै नेपालीमा आपसी सद्भाव, भातृत्व र सह अस्तित्व कायम गर्न सफल रहोस् भन्ने कामना गर्दै विषयवस्तुमा प्रवेश गर्न चाहन्छु। गत भाद्र 23 र 24 गते नेपालमा जेनेरेसन जेड युवा युवतीहरूले देशमा व्याप्त भ्रष्टाचार, कुशासन र सामाजिक एवं आर्थिक असमानता विरूद्ध आन्दोलन गरेका थिए। सो आन्दोलनमा नेपाल सरकार विरूद्ध प्रदर्शन र झडपहरूको श्रृङ्खलाबद्ध घटनाहरू भए, जसमा जेनजी पुस्ताका नेपाली युवाहरूको प्रमुख भूमिका रहेको थियो। सत्ता पक्ष तथा सत्तामा रहँदा सरकारका प्रतिनिधिहरूद्वारा गरिएका श्रृङ्खलाबद्ध भ्रष्टाचारको विरोध र सरकारको नयाँ नियम अन्तर्गत दर्त हुन नआएका फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप एप्स, युट्युब सहित 26 प्रमुख सामाजिक सञ्जालहरूमाथि सरकारले प्रतिबन्ध लगाएपछि यो आन्दोलन देशव्यापी रूपमा सुचारू भएको थियो। आन्दोलनको नतिजा स्वरूप केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भई जेनजी समूहको पहलमा नयाँ सरकार समेत गठन भएको छ। देशमा विद्यमान राजनीतिक प्रणाली, शासन व्यवस्था, असमानता र विभिन्न नीति नियमप्रति असन्तुष्टि जनाउँदै जेनजी युवाहरूले गरेको आन्दोलनमा आदिवासी जेनजी समूहका युवाहरूको भूमिका र भावी रणनीति, योजना र कार्यक्रमका बारेमा केन्द्रित रही इन्डिजिनस जेनजी कलेक्टिभ कोर टिमका सदस्य पेमा वाङमो लामासँग कुराकानी गरेका छौँ। उहाँ राष्ट्रिय आदिवासी जनजाति युवा महासंघको सचिव समेत हुनुहुन्छ। सुनौ उहाँसँगको यो कुराकानी।
पेमाजी, कार्यक्रम साइनोमा तपाईँलाई स्वागत छ।
धेरै धेरै धन्यवाद।
भाद्र 23 र 24 गते सञ्चालन भएको आन्दोलनलाई तपाईँले कसरी लिनुभएको छ र तपाईँको सहभागिता चाहिँ कस्तो थियो नि?
जेएनजी पुरै जति पनि युवाहरू छ नेपालमा भएको हामी सबैकै आन्दोलन भनेर लिइरहेको छौँ, किनभने त्यो आन्दोलन भनेको चाहिँ हाम्रो जस्तो पनि अहिले भएको व्यवस्थाहरू छ त्यसको विरुद्ध भएको आन्दोलन थियो। त्यति बेलाको तत्काल अवस्थामा सोसियल मिडिया ब्यान भइरहेको, हाम्रो फ्री टु स्पिच भन्ने जुन हाम्रो अधिकार छ संविधानले त्यसको त्यसमाथि भएको अट्याकको स्वरूप आएको थियो। त्यो सँगसँगै जति पनि नेपालमा भइरहेको भ्रष्टाचार थियो र त्यही भ्रष्टाचारबाट फाइदा लिइरहेको जति पनि ठुल्ठुला नेताहरूको लाइफ स्टाइलहरू थियो त्यसको विरुद्ध पनि हामीले सोसियल मिडियामा नेपोकिज भनेर नेताहरूको करप्सनबाट युज भइरहेको पैसाको जति पनि ट्रेन्डहरू बनाइरहेको थियो त्यसको विरुद्धमा र सोसियल मिडिया ब्यान हुँदै गर्दाखेरि हाम्रो फ्री टु स्पिचको राइटको हनन हुँदै गर्दाखेरि त्यसको रिटेलिएसनमा चाहिँ भाद्र 23 कतै सेप्टेम्बर 8 दिन हामी सबै युवा जनतीहरू बाहिर निस्केका थियौँ, जुन चाहिँ एकदमै कसैले लिड गरेको भन्दा पनि एकदमै स्वतस्फूर्त टाइपको आफ्नो एउटा मुभमेन्ट थियो। तर यसलाई यत्रो ठुलो नबनाउने बनाउने भन्ने कसैको विचार नहुँदा गर्दै म आफू पनि हाम्रो मेरो कलेजको साथीहरूले जाउँ हामी यसमा भनेर भन्दै गर्दाखेरि चाहिँ हामी एकदमै प्योर इन्टेन्सनले भनौँ न निस्केको थियौँ। तर सेप्टेम्बर 8 हाम्रो जुन राज्यबाट भएको ब्रुटालिटी थियो जसमा एकदमै धेरै अहिले झन्डै 75 जनाको नाम आइसकेको छ, एकदमै धेरै जनाको हाम्रो देशकै पुलिस आर्मीको थ्रुबाट चलेको गोलीले गर्दा जति पनि हाम्रो बालबच्चाहरू बित्नु भयो उहाँहरूको त्यही सेप्टेम्बर 8 भएको कुराको कारणले गर्दाखेरि चाहिँ फेरि निस्केको सेप्टेम्बर 9 जुन रिसमा मान्छेहरू रोडमा आइयो त्यसमा चाहिँ एकदमै ऐक्यबद्धता छ र त्यो मुभमेन्टलाई चाहिँ एकदमै यो हाम्रो जति पनि अहिले हाम्रो समाज हाम्रो सरकार हाम्रो जति पनि राज्य प्रणालीहरू अहिले संरचना जति पनि छ त्यसको विरुद्धमा र त्यो खोक्रो संरचनाको विरुद्धमा चाहिँ हामी सबै आएका थियौँ र अहिले पनि त्यो दुई दिनको मुभमेन्टलाई म त्यसरी नै हेर्न चाहिरहेको छु। जबकि अहिलेको समयमा आउँदै त्यो मुभमेन्ट त्यति बेला जुन सिस्टमसँग फाइटको लागि आएको थियो त्योभन्दा धेरै माथि पुगिसकेको छ र अहिले अन्तरिम सरकारदेखि लिएर अब आउने इलेक्सनसम्म पनि एकदमै लङ टर्मको सोचबाट धेरैवटा जेन्डर ग्रुप्सहरू विशेष गरेर आदिवासी जनजी कलेक्टिभ चाहिँ मुभ भइरहेको छ।
यो समयभन्दा अगाडि चाहिँ यो जेन्जी भन्ने शब्द चाहिँ खासै चलेको थिएन होइन, कसरी सुरुवात भयो यो जेन्जी अभियान चाहिँ?
हाम्रो जतिको उमेरको यो जेन्जेस उमेर समूह भनौँ न, जेन्जी उमेर समूह र जेन्जी भन्दा अझ साना जुन चाहिँ धेरै जस्तो यो समूह यो उमेर समूहको प्रेजेन्ट चाहिँ तपाईँको सोसियल मिडियाहरूमा सामाजिक सञ्जालहरूमा एकदमै हेभी भएको समुदायहरूमा उमेर समूहमा चाहिँ जेन्जी भन्ने टर्मिनोलोजी एकदमै पहिलेदेखि नै व्यापक प्रयोग भइरहेको थियो। जबकि यो जेन्जी भन्ने शब्दको राजनैतिक अर्थ चाहिँ बनिसकेको थिएन, साथसाथै हाम्रो दैनिक जीवनमा पनि हामी यो शब्दलाई त्यस्तो धेरै प्रयोग गर्दैनथ्यौँ। यो चाहिँ धेरै जस्तो सामाजिक सञ्जालहरूतिर सीमित र एकदमै यही उमेर समूहहरूको साथीभाइहरूको बिचमा गफहरूमा चाहिँ एकदमै चलिरहेको नै शब्द हो, नयाँ शब्द चाहिँ होइन। तर यसको जसरी यो दुई दिनको आन्दोलन शब्दले राजनीतिक मोड लियो त्यो चाहिँ एकदमै नयाँ हो। अब यसमा कसरी किन आयो भन्नुपर्दाखेरि चाहिँ हामीले जति पनि व्यक्तिहरू छ जसले यो मुभमेन्टहरू सुरु गर्दाखेरि अलिकति लिडर लिनुभएको थियो उहाँहरूसँग कुरा गर्दै गर्दाखेरिको सन्दर्भमा चाहिँ हामीले पनि के बुझ्यौँ भन्दाखेरि यो जेन्जीले चाहिँ पर्टिकुलर एज ग्रुप र पर्टिकुलर सर्कलमा बस्ने एज ग्रुपलाई चाहिँ एकदमै अट्र्याक्ट गर्छ। सोसियल मिडिया अलिक बढी प्रयोग गर्नुहुन्छ, अहिले हाम्रो जुन जति पनि फोनमा इन्टरनेटमा हुर्केका जति पनि एज ग्रुपहरू छ युवाहरूको समाज छ उहाँहरूमा चाहिँ यो जेन्जी भन्ने शब्दले चाहिँ एउटा छुट्टै किसिमको अप्रियता भनौँ न त्यो झल्काउँछ। त्यसले गर्दाखेरि यो शब्दबाट चाहिँ मुभमेन्ट अगाडि बढिएको जुन शब्दमा हामी अलिकति पहिलाको जस्तो सोच लाग्दैनौँ भन्नु अलिकति अझ समय अनुसार चल्ने खालको एज ग्रुप पनि हो भन्ने खालको सोचबाट चाहिँ यो शब्द प्रयोग गर्दै आइरहेको हो। किनकि यो शब्द यो भन्दा आन्दोलनभन्दा अगाडि पनि धेरै नै प्रयोग भइरहेको थियो तर जुन तरिकाले चाहिँ अहिले पुरै संसार या पुरै देशको इभन हाम्रो आमा हजुरआमा जतिको उमेरले पनि यो शब्दलाई लिइरहनु भएको छ अहिले चाहिँ यो शब्दले एकदमै राजनीतिक मोल तथा राजनीतिक अर्थ पनि लिइसकेको छ। तर योभन्दा अगाडि चाहिँ यो शब्दले एकदमै यस्तो व्यक्तिहरूलाई चाहिँ एकजुट पार्न सक्छ जो चाहिँ एकदमै सामाजिक सञ्जालदेखि लिएर इन्टरनेटको युवाहरूलाई चाहिँ अलिक बढी चाहिँ चुनौती अलि
यस आन्दोलनमा चाहिँ आदिवासी जनजाति युवाको सहभागिता कस्तो थियो र आदिवासी जनजाति युवाको हक हित र आवाजले अगाडि बढाउन यस आन्दोलनले चाहिँ कस्तो योगदान पुर्यायो जस्तो चाहिँ तपाईँलाई लाग्छ?
यो प्रश्न चाहिँ हामी आदिवासी जनजाति कलेक्टिभ झन्डै 9 भएर 10 को बेलुका 11 नै हामीहरू चाहिँ एकदमै यो मुभमेन्टमा चाहिँ आदिवासीहरूको विशेष गरी सीमान्तकृतहरूको चाहिँ आवाज पनि लिनुपर्छ। यो मुभमेन्टमा अगाडि बढ्दै गर्दाखेरि चाहिँ हामी जस्तो सीमान्तकृत समुदायहरूको आवाज चाहिँ दबिन्छ भनेर चाहिँ हामी झन्डै 11 सेप्टेम्बरदेखि 9-10 बेलकैदेखि नै डकुमेन्टेसनहरूमा चाहिँ एकदमै काम गरिसकेका थियौँ कि तर भन्नुहुन्छ भने चाहिँ करप्सन अझ करप्सन भ्रष्टाचार पनि विभिन्न तहको भ्रष्टाचार फाइनेन्सियल अब अर्थसँग सम्बन्धित नै भए पनि चाहिँ के भ्रष्टाचारदेखि लिएर आफूसँग भएको पावरहरूको भ्रष्टाचारले पनि आदिवासी समुदायहरूलाई चाहिँ पहिल्यैदेखि धेरै दमन चाहिँ गरि नै रहेको थियो। अब तपाईँको भ्रष्टाचारको कुन कुन प्रोजेक्टहरूमा नेपालमा भएका कुन कुन एकदमै ठुल्ठुला प्रोजेक्टहरूमा भ्रष्टाचार भएको भनेर न्युज आउँदै गर्दाखेरि त्यसमा अप्पर तामाको सिलाइरो पावर प्रोजेक्टको पनि नामहरू आइरहेको थियो। त्यसमा विभिन्न कालखण्डमा भएका हाइड्रो पावर प्रोजेक्टहरूको नाम छ। यसमा हाम्रो जुन सरकारै छ त्यो सरकार चल्ने क्रममा कुन कुन यो रोड बनाउने अनि रोडको प्रोजेक्टहरूमा भ्रष्टाचार भएको छ भनेर पनि देखिएको छ। र यस्ता खालका प्रोजेक्टहरूले चाहिँ पहिल्यैदेखि तपाईँको ऐतिहासिक रूपमै आदिवासी र आदिवासीको भूमिमा पनिदेखि एकदमै धेरै अधिकार हनन गर्दै आएको र हाम्रो राइट टु सेल्फ डिटर्मिनेसनको हनन गर्दै आइरहेको सिनाहरू चाहिँ एकदमै धेरै छ। अब तपाईँ अब तामाकोसीको अहिले पनि भइरहेको आन्दोलन जुन बोजिनीमा अहिले पनि हाम्रो तामाङ दिदी बहिनीहरूले हाम्रो तामाङ समुदायका दाजुभाइहरूले गरेको आन्दोलन छ त्यो अझ पनि जारी नै छ। र यो करप्सनको एकदमै जति गहिरोद्वारा छ त्यति गहिरो त्यसको प्रभाव त्यसको असर चाहिँ आदिवासी समुदायले भोगिरहेको छ। त्यसले गर्दाखेरि हामी जतिखेर यो समावेशीको मुद्दा उठाइरहेको थियौँ यो आन्दोलनमा धेरै जस्तो व्यक्तिहरूले र धेरै जस्तो ठाउँहरूमा हाम्रो ग्रुपको हाम्रो आदिवासी जनजाति कलेक्टिभबाट हामी प्रतिनिधि भएर हाम्रो कुराहरू राख्दै गर्दा हाम्रो मागहरू माग्दै गर्दाखेरि चाहिँ हामीलाई धेरै गाली धम्की र त्यस्तै लाञ्छना पनि लागिरहेको थियो कि मान्छेहरू यत्रो मरिरहेका छन् यत्रो आन्दोलनमा तपाईँहरू जातको धर्मको कुरा गरेर किन आन्दोलनलाई भान्न खोजिरहनु भएको छ भनेर। तर हामी आदिवासी तपाईँ विभिन्न आदिवासीको युवा प्रतिनिधि गर्ने संस्थाहरू जस्तै कि विद्यार्थी सङ्घ हाम्रो युवा महासङ्घ जसमा उहाँ पनि सचिव छु र त्यस्तै गरेर हाम्रो इन्डिजिनस जनजाति कलेक्टिभका जति पनि धेरै मेम्बरहरू छ हामी धेरै जस्तो 7 सेप्टेम्बर दिन यही एकबद्धताको लागि पनि रोडमा निस्केका थियौँ। यही आन्दोलनमा जब विभिन्न यो मुभमेन्टका नेत्रीहरू चाहिँ भागेर गएन आन्दोलनमा झडप हुन थाल्यो भनेर त्यति बेलै हाम्रो धेरै आदिवासी युवा साथीहरू विभिन्न आदिवासी मात्र होइन विभिन्न समुदायका जनजाति साथीभाइहरू यही आन्दोलन बसेर कतिले गोली खाएन। तपाईँको अहिले पनि हेर्नुहुन्छ भने त्यो लिस्टमा एकदमै धेरै 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 आदिवासीहरू छन् मधेसीहरू पनि छन्। यो जति पनि नेपालको हामी विविधता भन्छौँ त्यो विविधता झल्किने खालको व्यक्तिहरू चाहिँ रोडमा सडकमा आएको थियो यही सिस्टमको खिलाफमा एकबद्धता जनाएर 7 सेप्टेम्बर दिन कसैले पनि समावेशी मागेको थिएन किनकि हामी सबैलाई हामी सबैको एउटा भावना के थियो भन्दा अहिले चलिरहेको सिस्टम अहिले चलिरहेको अझ पनि सीमान्तकृत अब अहिले पनि तपाईँले त्यो त्यतिमा इन्जर्ड भएकोमा जति पनि घाइते भएका छन् बित्नु भएका छन् त्यो मान्छेहरू कस्तो परिवारबाट आएको छ भनेर हेर्नुहुन्छ भने एकदमै सर्वसाधारण दिनकै काम गरेर जोडिनु पर्ने खालको समुदायहरूबाट परिवारहरूबाट आएको एकदमै धेरै देखिन सक्छ किनभने हामी सबैलाई थाहा थियो कि यो व्यवस्थाले चाहिँ त्यही घर परिवार जो एकदमै जसको पहुँच छैन जसको एकदमै जो एकदमै धनी वर्गको छैन त्यस्तो वर्गको परिवारलाई एकदमै बढी असर पार्छ भनेर र हामी आदिवासीहरू पनि त्यही नै सोचेर हामी 7 सेप्टेम्बर र 9 दिन एकदमै एकबद्धता साथ आएको थियौँ। तर जब यो मुभमेन्ट 8-9 सरकार बन्नेतिर गयौँ सरकार बन्दै गएर नयाँ मन्त्री संसद विघटन भएर नयाँ मन्त्री परिषद आउने अन्तरिम सरकार आउने हाम्रो पिएम छानिने भन्ने कुरा आउँदै गर्दाखेरि चाहिँ हामीले के महसुस गर्यौँ भने जुन जेन्जी जुन 8-9 मुभमेन्टमा हामी सबै साथ थियौँ र सबैको भोइस एउटै थियौँ त्यही भोइस चाहिँ 7 सेप्टेम्बर जति पनि सिनारीहरू भयो त्यसको जति पनि रिजल्टका साथ कामहरू भयो र सबै कामहरूमा चाहिँ हामीले यो विविधतालाई चाहिँ देख्न छोड्यौँ कि को व्यक्तिहरू त्यहाँ गएर आर्मीहरूसँग वार्ता गरिरहेछ को व्यक्तिहरू गएर प्रधानमन्त्रीसँग वार्ता भइरहेछ को व्यक्ति राष्ट्रपतिसँग कुरा गरिरहेछ भन्दाखेरि चाहिँ हामीले हाम्रो मुद्दालाई मनन राख्ने व्यक्तिहरू त एकदमै कम्ती देख्यौँ. अनि त्यसमा हामीले इन्डिजिनस जेन्सी कलेक्टिभमा सुरुमा हामी जो जो आएर ए हुन् भएन, यो त हाम्रो अलरेडी यो जेन्सी मुभमेन्ट आउँदै गर्दाखेरि अब हाम्रो आन्दोलनभित्र पनि यो समय हो कि जेन्जी उमेरका समूहहरूले युवा समूहहरूले चाहिँ आन्दोलनलाई लिड गर्नुपर्छ. बिकज हामी पनि देखाएछौँ कि सीमान्त कृतको आन्दोलनहरू जस्तो आदिवासी आन्दोलनमा पनि तपाईँको लिडरसिप पुस्तान्तरण आन्दोलन पुस्तान्तरण एकदमै भइरहेको छैन. र यही समय हो हामी जसमा चाहिँ हामीले पनि देखाउन सक्छौँ कि हाम्रो पुस्ताले पनि हाम्रो आदिवासीको मुद्दाहरू लिड गर्न सक्छौँ, किनकि अहिलेको संवादहरू भनेको हाम्रै पुस्ताहरूको बिच भइरहेको हो भनेर हामी म लगायत मेरा विभिन्न साथीहरूले चाहिँ हामी पनि एकजुट भएर लागौँ यसमा भनेर हामी इन्डिजिनस जेन्सी कलेक्टिभ खडा गर्यौँ. जसमा अहिले पनि हामी भन्छौँ कि कुनै व्यक्तिले नेतृत्व गरिरहेको छैन, यो भनेको हाम्रो साझा मुभमेन्टको कलेक्टिभ हो. र यो मुभमेन्टमा जो पनि आउँछ, जति पनि जना आउनुहुन्छ, हामी सबैलाई एकदमै धेरै वेलकम गर्छौँ. अझै पनि हाम्रो युवा साथीहरूलाई एकदमै धेरै जोड्न भनेर हामी प्रोत्साहन गरिरहेको छौँ, किनकि यसमा यो ग्रुपमा चाहिँ हामी एकदमै हाम्रो आदिवासीको जुन मूल मर्म छ त्यो नै बोकेर हिँडिरहेका छौँ. हामी यसलाई जुन मुभमेन्टमा अहिले व्यक्तिको नाम उछारिरहेको छ, जुन मुभमेन्टको नेता भनेर एउटा व्यक्तिको नाम उचालिएको छ, हाम्रो इन्डिजिनस जेन्सी कलेक्टिभ त्यस्तो होइन. हामी अहिले कोर ग्रुप छौँ जसले डकुमेन्टेसनहरूमा नेगोसिएसनहरूमा इन्गेज भइरहेको छौँ. र त्यस्तै गरेर हामीसँग अरू ग्रुपहरू छ जसले सोसियल मिडियाहरू हेरिरहेको छन्, अरू ग्रुपहरू छ जसले कोअर्डिनेसनहरू गरिरहेका छन्, जसले हाम्रो विभिन्न जातीय सङ्गठन घरक सङ्गठनहरूबाट साथीहरू जोड्ने प्रयास गरिरहेको छौँ. तर त्यो खालको इन्डिजिनस जुन तरिकाले हामी हेर्छौँ, जसलाई कलेक्टिभ डिसिजन मेकिङ, हामी कलेक्टिभ रूपमा काम गर्ने तरिका चाहिँ र समावेशी रूपमा काम गर्ने तरिका चाहिँ हामीले जेन्जी मुभमेन्टमा पछिल्लो समयमा आउँदै गर्दा देखिएन. त्यही नदेखेको भए चाहिँ हामी इन्डिजिनस जेन्जी कलेक्टिभ थ्रुकोबाट हामी विभिन्न युवा जेन्जी समूहहरूसँग अहिले पनि आएर विभिन्न जेन्जी समूहहरूसँग चाहिँ कन्टिन्युसली वार्ता गरिरहेछौँ कि अनि साथसाथै कन्टिन्युसली के भनिरहेछौँ भन्दा हामीले संविधानलाई बचायो, संविधानको मर्म बुझेको छौँ भनेर हाम्रो जेन्जी साथीहरूले भन्दै गर्दाखेरि चाहिँ यही संविधान हामीले आदिवासी जनजाति महिला हाम्रो पिछडिएका वर्गहरू दुर्गम क्षेत्रका समुदायहरू दलित मधेसी हामी सबै सम्पूर्ण समुदायहरूको अधिकार समावेशी अथवा पूर्ण र अर्थपूर्ण समावेशी चाहिँ समावेशीको माग गर्दछ हाम्रो संविधान. हाम्रो हामी जस्तो देशको 35% भन्दा बढी जमात भएको आदिवासी जनजाति समुदायहरूको चाहिँ यदि आवाज जसमा सुनिँदैन भने चाहिँ यो जेन्जी मुभमेन्ट पनि फेरि पहिलाकै हाम्रो जसरी अहिलेसम्म मुभमेन्टहरूले एकदमै फेल गरेको छ, मुभमेन्टहरूले हामीले देखेको नेपाल बनाउन फेल भएको छ, यो जेन्जी मुभमेन्ट पनि त्यही हुन्छ जुन कि हामी पनि चाहँदैनौँ. त्यसैले गर्दा हामी एकदमै साथमा साथ मिलाएर हाम्रो समुदायको आवाज सुनिनुपर्छ, हाम्रो समुदायको आवाज यसमा एकदमै अर्थपूर्ण तरिकाले आउनुपर्छ भनेर चाहिँ अझ पनि लागिरहेका छौँ.
यसको मतलब चाहिँ जुन हामीले आन्दोलन पश्चात चाहिँ अब भदौ 24 गते पछि चाहिँ अब एउटा जुन वार्ता टोली गठन छ त्यसमा चाहिँ अब जेन्जीकै नाममा जाने त्यसमा पनि आदिवासी समुदायको पनि खासै सहभागिता नभएकोले हजुरहरूले चाहिँ इन्डिजिनस जेन्जी कलेक्टिभ चाहिँ गठन गरेर अभियान सञ्चालन गर्दै हुनुहुन्छ. जस्तो यो नेपालमा चाहिँ दलहरूको यो लामो सङ्घर्षबाट चाहिँ अब समय समयमा राजनीतिक परिवर्तनहरू हुँदै आइरहेको थियो र आन्दोलनकै फलस्वरूप चाहिँ अब देशमा नयाँ संविधान पनि पाएको र केही हदसम्म चाहिँ त्यति बेला चाहिँ पहिलाको तुलनामा चाहिँ आदिवासीका सरकारका विषयहरू समावेश गरेको थियो भनेर चाहिँ कतिपय आदिवासी समुदायले पनि अब केही हदसम्म चाहिँ खुसी व्यक्त गरेको थियो त्यो संविधान आउँदाखेरि चाहिँ होइन. र अहिले यो आन्दोलन पश्चातको यो सिनेरियो हेर्दाखेरि चाहिँ अब आदिवासीहरूको हकलाई चाहिँ उठान गर्छ त अब आउने यो सरकारले भन्नेमा चाहिँ तपाईँहरू चाहिँ कतिको विश्वस्त हुनुहुन्छ नि?
अहिलेको हाल अन्तरिम सरकारबाट त हामी एकदमै डिसएपोइन्टेड भएको छौँ, किनभने हामी सबैलाई थाहा छ इलेक्सन जाँदाखेरि एकदमै धेरैवटा हर्डल्सहरू पास गर्नुपर्छ, धेरैवटा भर्याङहरू चढेर बल्ल कसैको नाम चाहिँ इलेक्सनमा नोमिनेसन भएर आउँछ. त्यसमा अब पार्टीको कुरा भयो, अब तपाईँ स्वतन्त्र लड्नुहुन्छ भने स्वतन्त्र लड्नको लागि तपाईँको विभिन्न खालको स्रोतहरू चाहिनेदेखि लिएर तपाईँको क्याम्पेनिङ गर्नको लागि स्रोतहरू चाहिने र त्यत्रो सबै स्रोत बहुत सबै जुटाउन धेरै जसो महिला अझ विशेष गरेर सीमान्तकृत आदिवासी समुदायहरूको पहुँचहरू हत्तपत्त पुग्दैन. त्यसैले गर्दा पनि कतिपय ठाउँमा नोमिनेसन नै हामीले इन्क्लुजन चाहिँ देखिँदैन. तर यस अन्तरिम सरकारसँग के एउटा एकदमै ठुलो अपर्च्युनिटी थियो भन्दा अहिले बिना इलेक्सनमा हुने हामीले जति पनि हर्डल्सहरू छ, जति पनि कदम जति पनि भर्याङहरू छ त्यो नचलिकन हामीले एकदमै क्यापेबल मान्छे साथसाथै एकदमै इन्क्लुसिभ अन्तरिम सरकार चाहिँ गठन गर्न सक्थ्यौँ कि. जसरी अहिले हामी बिना त्यो हर्डलहरू नचढिकन हामीले हाम्रो जतिको हाम्रो क्यापेबल पिएम महिला फर्स्ट महिला पिएम हामीले बनाउनु पर्छ, उहाँले गर्न सक्छ भनेर जसरी बिना यो हर्डल चलेर हामीले व्यक्तिलाई व्यक्तिले सक्छ उसको क्षमता उसको अहिलेसम्म गरेको इतिहासहरू हेरेर जसरी उसलाई प्रधानमन्त्री बनायो हाम्रो सम्माननीय सुशीला हाम्रो सम्माननीय सुशीला कालकीजीलाई, त्यसै गरेर उहाँसँग पनि के अपर्च्युनिटी थियो भन्दा हामीसँग सीमान्तकृत समुदायको आधा भन्दा बेसी महिलाको अन्तरिम सरकार बनाउने मधेसीको पनि मधेसी महिला अझ मधेसभित्र पनि अझ सीमान्तकृत महिला आदिवासीको पनि सीमान्तकृत महिला सीमान्तकृत समुदायबाट आएको महिलाहरू हिमाली भेगका महिलाहरू अप्पर हिल्सका महिलाहरू अनि अझ पनि आदिवासीभित्र नि अझ सीमान्तकृत या लोपोन्मुख समुदायका महिलाहरूलाई छानेर जसले चाहिँ काम पनि गर्न सक्छ जोसँग स्किल छ जोसँग क्यापासिटी छ जसले जोसँग एजुकेसनल ब्याकग्राउन्ड पनि छ र जोसँग पार्टीको केही पनि कनेक्सन छैन त्यस्ता व्यक्तिहरूलाई चाहिँ लिएर आउन सक्ने र यो देशलाई देखाउन सक्ने कि यस्ता व्यक्तिहरू पनि हाम्रो समाजमा छन् र जसले चाहिँ मन्त्रालय चलाउने देश चलाउने एकदमै उचित रूपमा देश चलाउन सक्ने क्षमताहरू भएका हामीसँग जनमानव जनस्रोतहरू छन् भन्ने खालको देखाउन सक्ने चाहिँ हामीसँग एकदमै ठुलो अपर्च्युनिटी थियो कि जसमा हामीसँग पार्टीबाट आउने ब्यारियर्स थिएन जसमा हामीसँग एकदमै यो विभिन्न रिसोर्सेसको आउने ब्यारियर्स थिएन तर यो अन्तरिम सरकारको मुहार हेर्दाखेरि पनि के देखिन्छ भने हाम्रो नेपाली समाजले चाहिँ पुरुष अझ त्यो पनि विशेष एउटै समुदायबाट आएको पुरुषहरूभन्दा बाहेक चाहिँ अरूमा चाहिँ देश चलाउन सक्ने क्षमता नदेख्दो रहेछ भन्ने खालको पनि एउटा चित्रण चाहिँ कोरिसक्नु भएको छ कि जुन यो चित्र चाहिँ अहिलेसम्म हामीले जति बेलादेखि हाम्रो यो जनआन्दोलन पछि आएको सरकार छ हामीले अहिलेसम्म देख्दै आएको पनि त्यही व्यक्तिहरू हो त्यही विशेष बाहुन क्षेत्री या एलिट वर्ग र माथिल्लो वर्गका वर्ग र जातका समुदायहरूको पुरुष अझ पुरुष व्यक्तिहरूले नै अहिलेसम्म सरकार चलाउँदै आएको र उनीहरूले मात्र चलाउन सक्छ भन्ने खालको न्यारेटिभ पहिल्यैदेखि जनआन्दोलनदेखि अहिलेसम्म पनि त्यही न्यारेटिभ क्रिएट भएको चाहिँ देखिन्छ कि जसको विरुद्धमा हामी इन्डिजिनस जनता कलेक्टिभ र हामी हाम्रो जति पनि साथीहरू छ त्यसकै विरुद्धमा हामी लडिरहेका छौँ कि होइन यो देशमा त्यति नै क्यापेबल आदिवासी महिलाहरू पनि छन् त्यति नै क्यापेबल हिमाली महिलाहरू पनि छन् त्यति नै क्यापेबल दलित मधेसी महिलाहरू पनि छन् जसले चाहिँ सरकारमा आएर देश चलाउन सक्छ र यस्तो तरिकाले चलाउन सक्छ कि अहिलेसम्म चलाएको भन्दा एकदमै धेरै गुणाले राम्ररी चलाउन सक्छ भन्ने मेसेज चाहिँ अझ पनि हामीसँग हामीले प्रेस गर्नुपर्छ भन्ने नै उद्देश्यबाट हामी आइरहेका छौँ। अनि त्यस्तै गरेर यो अबको सरकारमा कतिको आश छ भन्दाखेरि चाहिँ जुन लेभलको छलफल र जुन किसिमको वार्ताहरू मिडियाहरूमा आइरहेको छ जेएनजीओहरूले के तर्फबाट र जुन खालको मुभमेन्टहरूको भाष्य हाम्रो कति आदिवासी एल्डर्सहरूले बनाइराख्नु भएको छ त्यो भाष्य देख्दाखेरि चाहिँ परिवर्तन आउँछै भन्नेमा चाहिँ त्यस्तो धेरै होपफुल चाहिँ देख्दिनँ किनभने पहिलाको जे न्यारेटिभ छ हामी सेप्टेम्बर 89 जति बेलासम्म हामीलाई दुःख भइरहेको थियो त्यति बेलासम्म हामी एकदमै न्यारेटिभ चेन्ज गर्नुपर्छ न्यारेटिभ चेन्ज गर्नुपर्छ भनेर आइरहेको थियौँ। पार्टीको विरुद्धमा त अहिले पनि धेरै व्यक्तिहरू पार्टी सुन्ने बित्तिकै एकदमै रिसाउने नमान्ने नकार्ने खालका व्यक्तिहरू पनि धेरै छन् तर त्यसमा म के चाहिँ देख्छु भन्दाखेरि हामीले म आफू कुनै पार्टीमा छैन अहिले तर मैले पोलिटिकल पार्टीहरूलाई या मेरो अरू मेरो साथीहरू या मेरो अरू विभिन्न नजिकका मान्छेहरू पोलिटिकल पार्टीमा लाग्दै गर्दाखेरि देखिएको भनेको कुरा चाहिँ के छ भन्दाखेरि अहिलेको इभन जेएनजी मुभमेन्टमा पनि मैले देखिरहेको जुन सिद्धान्तबाट चाहिँ एउटा राम्रो देश हाम्रो नेपालको जस्तो विविधताले भरिपूर्ण देशलाई चाहिन्छ जुनको चाहिँ हाम्रो संघीयता हाम्रो धर्मनिरपेक्षता लोकतन्त्र गणतन्त्र भन्ने खालको यो जुन शब्दहरू यो जुन सिद्धान्तहरू छ यो सिद्धान्तको मूल मर्म नै धेरै जस्तो व्यक्तिहरूले नबुझेको देख्छु कि त्यसैले गर्दाखेरि हामीले महिला वार्ता श्रेणीमा या जतिमा जति पनि एजेन्सीहरूको डिस्कसन भयो त्यो डिस्कसनको रुममै हामी किन आधा भन्दा बेसी एउटै समुदायको ब्राह्मीण क्षेत्रीय समुदायको पुरुष छौँ किन हामी धेरै जस्तो यो पहाडी क्षेत्रका ब्राह्मीण अनि क्षेत्रीय पुरुष छौँ भने पनि पहाडी क्षेत्रकै महिला छौँ यो हाम्रै जेएनजी ग्रुपहरूभित्र नै जति पनि मिटिङहरूमा गयो हामीले बारम्बार प्रश्न गरिरहेको छौँ कि किन त्यो भित्रको समावेशी चाहिँ म एक्लै हो किन त्यो भित्रको समावेशी हामी एउटा मधेसी पुरुष लिएर आइरहेछौँ जसले मधेसको मुद्दा पनि बोकिरहेको छैन किन हामी त्यो भित्र यस्तो मुसलमान व्यक्ति ल्याइरहेछौँ जसले मुसलमानहरूको मुद्दा पनि बोकिरहेको छैन किन त्यो भित्र अझ पनि हामीले दलित व्यक्तिहरू ल्याउनै सकेका छैनौँ हामी आदिवासीहरू त्यो रुममा आइपुगिरहेछौँ त्यो पनि हामीले जबरजस्ती दसौँ दिनदेखि ढोका ढकढकाउँदा रगाउँदै कराउँदा कराउँदै झगडा गर्दा गर्दै आइपुगेका छौँ हामी पनि भन्ने खालको प्रश्न सोध्नु पर्दा र त्यस्तो खालको त्यो रुमभित्र भएको व्यक्तिहरू नै त्यस्तो खालको देख्दाखेरि चाहिँ कसरी यसको रिजल्टको बेसमा चाहिँ हामी इन्क्लुसिभ हाम्रो विविधतालाई सम्मान गरिएको सरकार देख्न सक्छौँ भन्ने चाहिँ म आफू पनि एकदमै धेरै प्रश्न गरिरहेको छु। त्यहाँ सबै जेन्जीहरूकोबाट पनि र जेन्जीहरू जता जता इस्युहरू राख्नु भएको छ त्यता त्यता पनि मैले प्रश्न एकदमै धेरै गरिरहेको छु। र अब अहिले देखिसकेको अन्तरिम सरकारदेखि लिएर अहिलेसम्म जति पनि पार्टीहरूको संरचना छ जति पनि पार्टीहरूबाट आउने नोमिनेसनहरू छ त्यसको तरिका र त्यसको प्याटर्न पनि हेर्नुभयो भने पनि तपाईँले त्यही प्याटर्न देख्नुहुन्छ कि भनिसकेपछि यो मुभमेन्ट चाहिँ हाम्रो जेन्जी मात्र होइन यो मुभमेन्टले चाहिँ जति पनि पार्टीभित्रका कार्यकर्ता छ किनकि पार्टीहरू भनेको त यो प्रथम जेनेरेसन जुन हाम्रो तिनवटा टाउके हुनुहुन्छ उहाँ र उहाँको सेकेन्ड लाइन लिडरसिपले मात्र त पार्टी बनिएको होइन नि त सबै पोलिटिकल पार्टी कुनै एउटा सिद्धान्तमा सिद्धान्त बोकेर आएको हुन्छ यही पोलिटिकल पार्टीहरूले हो जनआन्दोलन र हाम्रो जनआन्दोलनदेखि लिएर आदिवासी दलित मधेसी सबै आन्दोलनलाई परिपूरण गर्दै हाम्रो नयाँ नेपाल बनाएको त्यति बेला जनआन्दोलन पछि शान्ति सम्झौता गरेर नयाँ नेपाल बनाएको त्यही पार्टीहरूले नै हो जुनको हामी इतिहासलाई अझ पनि बिर्सिनु हुँदैन। तर त्यो सँगसँगै के पनि बिर्सिनु हुँदैन भन्दाखेरि पार्टीहरूमा भएको प्रथम दोस्रो इभन तेस्रोसम्मको लिडरसिप चाहिँ सेलै भएको हो उनीहरूले जुन सिद्धान्तमा त्यो पार्टी खडा भएको थियो त्यो सिद्धान्त त्यो संरचनाहरूलाई चाहिँ उनीहरूले अप्नाउन र अर्थपूर्ण रूपले चलाउन नसकेकै हो। त्यसको विरुद्धमा पनि पार्टीभित्र भएको लाखौँ हजारौँ गाउँ घरमा समुदायमा बस्ने जति पनि कार्यकर्ताहरू छन् उनीहरूको लागि त हामीले यो जेएनजी मुभमेन्टले एउटा अवसर प्रदान गरिरहेको छु कि तपाईँहरू निस्किनुहोस् अब तपाईँहरू निस्केर पार्टीको संरचना तोड्नुहोस् जुन सिद्धान्तमा पार्टी टेकेर बनाइएको हो पार्टीहरूले जस्तो आफ्नो सिद्धान्त बोक्छ त्यो सिद्धान्तलाई बरु पुरा गर्नको लागि अर्थपूर्ण रूपमा त्यसलाई त्यो सिद्धान्त हासिल गर्नको लागि चाहिँ समुदायबाटै ग्राउन्डबाटै उठेर चाहिँ यो पार्टीहरूको संरचना तोडेर तपाईँहरू अगाडि आएर लिडरसिप लिनु भन्ने खालको पनि एकदमै राम्रो स्पेस क्रिएट गरेको छ कि अनि हाम्रो जस्तो देश जसको संविधानले पनि मल्टी पार्टी डेमोक्रेसीको बारेमा कुरा गर्छ त्यो किन पनि कुरा गर्छ भन्दाखेरि चाहिँ कुनै पनि एउटा तत्त्वले हाम्रो सरकार चल्नको लागि मोनोपोली नलियोस् एकजनाको भनाइको एउटा पार्टीको भनाइको भरमा सरकार नचलोस् भनेर चाहिँ जहिले पनि बहुमतको आधारमा हामी काम गर्नुपर्छ र विभिन्न पार्टीले ल्याउने विभिन्न सिद्धान्तले चाहिँ र विभिन्न व्यक्तिगत रूपमा इन्डिभिजुअली आएका क्यान्डिडेट्सहरूले पनि आफ्नो सिद्धान्त ल्याउनु भयो त्यो विभिन्न समुदायको सिद्धान्तले चाहिँ नेपालको विविधताको सिद्धान्त बोक्ने भएको भएर हामीलाई मल्टी पार्टी डेमोक्रेसी चाहिन्छ भन्ने खालको कुरा चाहिँ कुरा पनि बनिएको भएको भएर चाहिँ यसरी नै यसलाई यही सोच र यही विचार र यही मर्मबाट चाहिँ यदि पार्टीदेखि लिएर जेएनजी मुभमेन्टले पनि अगाडि लग्छ भने चाहिँ म एकदमै राम्रो भविष्य चाहिँ देख्छु हाम्रो नेपालको। अब आउने इलेक्सनमा त अझ धेरै डाइभर्सिटी भएको इलेक्सन नोमिनेसन्सहरू देख्नको लागि आशा गर्न सक्छु। तर होइन हिजो अस्ति दस दिनसम्म देखिएकै रुममा जस्तो रुमको हाम्रो कम्पोजिसन थियो त्यही कम्पोजिसनबाट चाहिँ हामी सरकारमा जान्छौँ या त्यही कम्पोजिसनले पार्टी खोलेर जेएनजी पार्टी खोलेर अगाडि बढ्छ भने चाहिँ हाम्रो फेरि नयाँ नेपाल चाहिँ नयाँ नेपाल बन्छ कि त्यही पुरानो जस्तो पार्टीहरूले फेल खायो त्यस्तै फेल सरकार बन्छ देश बन्छ भन्नेमा चाहिँ क्वेश्चन चाहिँ छ।
तपाईँहरूले जुन अभियानको साथ चाहिँ यो इन्डिजिनस जेएनजी कलेक्टिभ चाहिँ बनाउनु भएको छ होइन र अबको दिनमा चाहिँ यहाँहरूको चाहिँ रणनीति चाहिँ के छ नि?
हाम्रो रणनीति भनेको
आदिवासी समुदायको मुद्दालाई सम्बोधन गर्नको लागि
हाम्रो रणनीति भनेको चाहिँ अब एउटा स्पेसिफिक रोड म्याप भनेर हामी बसिसकेका छैनौँ। तर हामीले गर्न खोजेको कुराहरू भनेको चाहिँ अहिले जाने हरेक जेएनजी मुभमेन्ट छ अझ पनि जेएनजी मुभमेन्ट एउटा अग्रिमेन्ट या जनादेश या कुनै पनि सम्झौता सरकारसँग गरेर योलाई जेएनजी मुभमेन्टलाई चाहिँ तपाईँको स्टप दिएर त्यसबाट आउने जति पनि सम्झौता छ त्यसप्रति हामी अझसम्म पनि हिँडिसकेका छैनौँ। हाम्रै इन्डिजिनस जेएनजी कलेक्टिभ त्यस्तै गरेर हाम्रो अरू जेएनजी ग्रुप्सहरू जस्तो हाउ टु देश विकास जेएनजी मुभमेन्ट अलायन्स अनि नवयुग जहिले पनि समावेशीका कुराहरू मान्छन् जसले हाम्रो सङ्घीयता धर्मनिरपेक्षता लोकतन्त्र गणतन्त्रको सरकार र संविधानलाई मान्छौँ यो प्रिन्सिपल म्याच गर्ने विभिन्न जेएनजी समुदायहरू चाहिँ हामी एक भएर अहिले एउटा जनादेशमा चाहिँ हामी काम गरिरहेछौँ। त्यो अग्रिमेन्टले विभिन्न मागहरू राखेको छ हाम्रो सेप्टेम्बर 8 र 9 जति पनि हाम्रो शहादत प्राप्त गर्नुभएकाहरू छन् जति पनि घाइतेहरू छन् उहाँहरूलाई सम्बोधन गर्नेदेखि लिएर यो भ्रष्टाचारको मुद्दा जुन मेन मुद्दा हो जुन माथि टेकेर यो मुभमेन्ट सुरु भएको थियो त्यो मुभमेन्टदेखि लिएर हाम्रो अब आउने सरकार अब आउने इलेक्सन निष्पक्ष र एकदमै राम्रो हुनुपर्छ भन्ने खालको कुरादेखि लिएर त्यस साथसाथै एकदमै पूर्ण अर्थपूर्ण समानुपातिक समावेशिता र अझ अधिकतम समावेशिता जसले चाहिँ अहिलेसम्म हिस्टोरिकली जुन महिला जुन समुदायहरू चाहिँ यो सरकारमा आउन सकेका छन् उनीहरूको चाहिँ अझ अधिकतम प्रतिनिधि चाहिँ अबको सरकारमा आउनुपर्छ भन्ने जस्तो मागदेखि लिएर विभिन्न 7-8 मागहरू राखेर यसको अझ अब बुदाहरू भएको चाहिँ हाम्रो एउटा जनादेश छ त्यो हजुरहरूले पनि पढ्नु होला हाम्रो इन्डिजिनस जनजाति कलेक्टिभको हामी इन्स्टा फेसबुक अकाउन्टहरूमा नि हालेको छौँ त्यो जनादेश चाहिँ अझ पनि छलफलमा राखेको जनादेश हो जसले चाहिँ हामी जसमा बसेर एकदमै नैतिक रूपमा एक्सपर्टहरू राखेर छलफल गरेर यो छलफल यो खालको पोइन्ट्सहरूलाई चाहिँ हामीले कसरी अझ टेक्निकली लिगली हामीले अलरेडी धेरै एक्सपर्टहरूसँग कुरा गरेर झन्डै 12 समुदाय 12 जेएनजी ग्रुप्सदेखि लिएर 39 जिल्लाका जेएनजी प्रतिनिधिहरू व्यक्तिहरू मिलेर यो जनादेश बनाएका हौँ र यो जनादेशलाई चाहिँ अझ पुरस्कृत गर्न हामी अझ पनि तयार छौँ हामी अस्ति भर्खर प्रस्तुत पनि गरेका थियौँ यो जनादेश सेयर ज्यूदेखि लिएर हाम्रो राष्ट्रपतिज्यूसँग वार्ता गर्ने भनेर चाहिँ हामी एकदमै रेडी छौँ हामीले यो जनादेश लगेर हामीले त प्रधानमन्त्रीसँग वार्ता गरेका पनि थियौँ कुरा गरेर प्रधानमन्त्रीज्यू यस्तो यस्तो छ हाम्रो बुढाहरू यो हुनुपर्नेको कारण यस्तो यस्तो छ हामी हिस्टोरिकली सीमान्तकृत भएको समुदायदेखि लिएर त्यो करप्सनलाई चाहिँ सिस्टमेटिकली नै एड्रेस गर्नुपर्छ भन्ने मागहरू उहाँसँग पनि राखेका थियौँ र यही मागलाई अझ सुदृढ विकरण गर्दै हामी यो मागलाई नै अझ पुस गर्ने चाहिँ हाम्रै आफ्नो रोडम्याप रहेको हाम्रो रोडम्याप चाहिँ त्यही नै रहेको छ विशेष गरेर र त्यसपछि अर्को कुरा भनेको चाहिँ हाम्रो अब इलेक्सनको तयारीमा जति पनि कुराहरू आउँछ त्यसमा एकदमै निष्पक्ष र लार्जर डाइभर्स ओपिनियन्सहरू बोकेको छलफलहरू चाहिँ आयोजना गर्ने हाम्रो प्लानिङहरू रहेको छ किनभने अहिले पनि हामीले देख्छौँ जति पनि मिडियाहरू छ जति पनि अनलाइनमा कुराहरू छ त्यो एकदमै छलफल बिना आइरहेको कुराहरू एकदमै धेरै छ कि अब हाम्रो समाज पनि यस्तो छ कि अलिकति पपुलर फेसले जे भन्यो होइन हुन्छ कि किनकि हाम्रो आफ्नै समाजमा यो पोलिटिकल लिटरेसी हाम्रो राजनैतिक ज्ञानहरू एकदमै कम सिकाइन्छ हाम्रो स्कुलमा एकदमै कम पढाइन्छ हामीलाई यो व्यवस्थाहरूको बारेमा अब सरकार कसरी चल्छ देश कसरी चल्छ भन्ने खालको कुराहरू एकदमै कम सिकाइन्छ र अहिले नै हेर्नुहोस् त इभन जनजातिको ग्रुपबाट के भन्नुहुन्छ भन्दाखेरि प्रत्यक्ष निर्वाचन हुनु पर्यो र संविधान संशोधन हुनु पर्यो जुनको चाहिँ अब व्यावहारिक रूपमा त्यो पोसिबलै छैन हामीसँग संसद विघटन हुँदै गर्दाखेरि इलेक्सन नआएसम्म यो कार्यहरू गर्न सम्भव नै छैन कि अरू झन् त्यसमाथि त हामीले के उहाँहरूले के पनि बुझिरहनु भएको छैन कि उहाँहरू एकदमै प्रिभिलेज पोजिसनमा भएर कुरा गरिरहनु भएको छ जस्तो पहुँच होइन डाइरेक्ट सरकारसँग छ जोसँग अलिअलि भए पनि देशको गभर्नेन्स सिस्टमको ज्ञानहरू छ संविधानको अलिअलि ज्ञानहरू छ तर हाम्रो अहिले जेएनजीको मुभमेन्टहरूमा भएका 100 हजारैजना छ भने नि 1000 या 10,000 त 3 करोड जनताको भोइस त बोल्न सक्दैन कि 3 करोड जनताले नै किनकि यो देश त जेएनजी मात्रको पनि होइन कि 3 करोड जनताले नै प्रत्यक्ष निर्वाचन खोजिरहेको छ नि त कि 3 करोड जनताले प्रदेश खारेजीकरण खोजिरहेको छ त भन्ने खालको छलफल त अझसम्म पनि जनमानसमा यो छलफल त अझ पनि पुगेको छैन न नै हामी लार्जर मिडियामा ओपन तरिकाले डिफ्रेन्ट ओपिनियन भएका व्यक्तिहरूलाई सँगै राखेर छलफल गरेका छौँ र मिडियाहरूले पनि के गर्नुहुन्छ भन्दाखेरि पपुलर न्युज जे छ त्यसलाई टपक्क टिप्नुहुन्छ फ्याक्ट चेक नगरिकन हाल्नुहुन्छ अब रिसेन्टली पनि हाम्रै ग्रुपको एउटा न्युज आएको थियो कि हामीले 3 मुद्दामा हामी नेपालको टिम र विभिन्न जेएनजी ग्रुपहरूसँग सहमति गऱ्यौँ नि त्यस्तो त हामीले गरेको छैन हामीले भनेको 12 जेएनजी ग्रुपसँग गरेका हौँ जसको जनादेशमा जुन जनादेश हामीसँगै मिलेरै काम गरेको र त्यो जनादेश पनि अनलाइनमा छ्यापछ्यापी तपाईँ त्यतिकै पाउन सक्नुहुन्छ भनेसकेपछि एकदमै फ्याक्ट चेक नगरिकन जो पपुलर छ उसले भनेको भनाइहरूलाई चाहिँ हामीले एकदमै हुन्छ नि भाइरल बनाउने अझ एकदमै भाइरल बनाउने ट्रेन्ड चाहिँ अझ पनि सेप्टेम्बर 8-9 पछि अझै पनि छ कि हाम्रो मिडियादेखि लिएर हाम्रो अनलाइनमा अझ हाम्रो सामाजिक सञ्जालमा त अझ धेरै अनि एकदमै छोटो छोटो न्युजमा हामी रमाउने भएको भएर लामो न्युज पढ्दैनौँ त्यो न्युजभित्रको गुरी के हो भन्ने कुरा राखिएको हुँदैन र हेडलाइन्समा हामी बेचिरहेको छौँ हाम्रो परिगति पनि छ न्युजहरूलाई जुन कि चाहिँ एकदमै गलत हो र त्यसैले अर्को एउटा हामी गर्न खोजेको भनेको चाहिँ एकदमै बृहत् छलफल हामी आयोजना गर्न खोजिरहेछौँ अरू जेएनजी यही विचारसँग म्याच गर्ने जेएनजी ग्रुप्सहरूसँग किनभने हाम्रो विविधता भएको देशमा त धेरैवटा कुरामा धेरैवटा मतभेद हुनसक्छ धेरैवटा कुरामा धेरैवटा विचारहरू हुनसक्छ जस्ट बिकज हामीसँग जनतासँग अहिले त्यो पावर छ जसले त्यो देशले हाम्रो एउटा जनजी ग्रुप्सहरूलाई हेरिरहेको छ भन्दैन, यो देशको भनाइ हामी बोक्न सक्छौँ भनेर एउटा व्यक्ति एउटा समुदाय या तिन चारवटा व्यक्ति या सय एउटा व्यक्तिले त बोक्न सक्दैन त्यो। तपाईँहरू सीमान्तकी समुदायबाट प्रतिनिधि गर्नुहुन्छ भने नि तपाईँलाई त्यो सीमान्तकी कतिवटा समुदायले चाहिँ तपाईँ उहाँको प्रतिनिधि हो भनेर पठाउनु भएको छ त, केही छ त छैन त्यस्तो पनि भनिसकेपछि खारेजीकरण होस् या संविधान संशोधन होस् या तपाईँको डाइरेक्ट इलेक्सनको डाइरेक्ट इलेक्टेड प्राइम मिनिस्टरकै कुरा होस्, यो सबै चाहिँ एकदमै लार्जर छलफलबाट जनमानसमा भएको छलफल जति पनि हाम्रो सेन्ट्रल लेभलमा भएका जति पनि संविधान संवैधानिक एक्सपर्टहरू छन्, पार्लियामेन्टरी एक्सपर्टहरू छन्, लिगल एक्सपर्टहरू छन्, सोसल एक्सपर्टहरू छन्, उहाँहरूलाई बोलाएर दुई छलफल गरेर जनमानसमा पनि ज्ञान दिनु पर्यो कि प्रत्यक्ष निर्वाचनबाट फाइदा के छ घाटा के छ, अनि अप्रत्यक्ष अहिले भइरहेको निर्वाचनबाट फाइदा के छ घाटा के छ, संविधान संशोधन हुनुबाट फाइदा के छ घाटा के छ भन्ने खालको दुवै पक्ष त हाम्रो जनमानसमा त यो कुरा आउनु पर्यो। त्यो नआएसम्म त एउटा फ्यु पपुलर व्यक्तिको भनाइको भरमा यदि हामी मेनिपुलेट हुन्छौँ भने त यसले त हाम्रो संविधान होइन यसले त हाम्रो अस्तित्वलाई नै एकदमै ठुलो घात पुर्याउन सक्ने सम्भावना छ। त्यसैले गर्दा त्यस्तो खालको छलफल हुनुपर्छ र हुने वातावरण बनाउनेतिर पनि हाम्रो जनजी समुदायहरू हाम्रो इन्डिजिनस जनजी कलेक्टिभ लागिरहेका छौँ र हामी इन्डिजिनस जनजी कलेक्टिभ चाहिँ फेरि जति अरू जनजी ग्रुप्स भन्नुहुन्छ हामी यस्ता प्रतिनिधि गर्छौँ यस्ता प्रतिनिधि गर्छौँ, हाम्रो ग्रुप भनेको कलेक्टिभ भनेको चाहिँ एकदमै हामी कम्प्लिटली हाम्रो आदिवासी मुभमेन्टलाई प्रतिनिधि गर्छौँ र त्यो मुभमेन्टलाई प्रतिनिधि गर्दै गर्दाखेरि हामी यत्तिकै आएका पनि होइनौँ, हामीले हाम्रो आदिवासी मुभमेन्टका जति पनि हाम्रो अग्रज लिडरहरूदेखि लिएर हाम्रो अग्रज संस्थाहरूबाट चाहिँ हामीले इन्डोर्समेन्ट प्राप्त गरेरै आएका हौँ। हामीले बकैदा इमेल पठाएर कन्ट्याक्ट गरेर हामी चाहिँ यसरी यो मुभमेन्टमा आदिवासीहरूको भोइस राख्न आइरहेछौँ, तपाईँहरू हामीलाई समर्थन गर्नुहुन्छ कि हुँदैन भनेर सोधेर कन्सेन्ट लिएर हाम्रै मुभमेन्टबाट लार्जर मुभमेन्टबाट कन्सेन्ट लिएर हामी काम गरिरहेका छौँ कि भनिसकेपछि हामी कम्प्लिटली आदिवासी व्यक्तिहरू मात्र नभइकन आदिवासी मुद्दालाई प्रतिनिधि गर्ने व्यक्तिहरू छौँ कि, त्यस्तै गरेर अरू समुदायहरूको व्यक्तिहरूले पनि त्यस्तो गरेर आफ्नो लार्जर मुभमेन्टबाट इन्डोर्समेन्ट लिएर आउने गर्छ, किनकि त्यो नलिएर आएसम्म अहिले एकदमै अहिलेको प्रविधिमा व्यक्ति आयो व्यक्तिले अगाडि मुद्दाको नाममा व्यक्ति आए तर व्यक्ति आइसकेपछि व्यक्तिले मुद्दा छोडे, अहिले जेन्जी मुभमेन्टमा मात्र होइन विभिन्न पार्टीदेखि लिएर अहिलेसम्म बनेको सरकारमा पनि त्यस्तो धेरै भएका छन्, तर त्यस्तो हुँदै गर्दाखेरि नै त्यसले हाम्रो मागहरूलाई सम्बोधन गर्न नसकेको समुदायबाट आउने समुदायका पीडा समुदायका रियालिटिजहरूलाई सम्बोधन गर्न नसकेको हो। त्यसैले गर्दा इन्डिजिनस जनजी कलेक्टिभको चाहिँ एकदमै महत्त्वपूर्ण काम र हामीले सोचेको कामहरू भनेको चाहिँ हाम्रो लार्जर मुभमेन्टमा चाहिँ यो पोलिटिकल लिटरेसीदेखि लिएर अब आउने मुभमेन्टलाई खबरदारी गर्ने र जति पनि अब आउने हाम्रो सरकारमा जाने नोमिनेसनमा जाने या पार्टीबाट जानेहरू सबैमा चाहिँ आदिवासीको नाममा यदि कोही आउनुहुन्छ भने चाहिँ आदिवासीको मुद्दा बोकेर आउनुपर्ने हुन्छ भन्ने खालको कल आउट गर्नेहरू पनि गर्ने चाहिँ हाम्रो प्लानिङहरू चाहिँ छ। त्यसमा अझ विभिन्न प्लानिङहरू छ जुन कि चाहिँ अहिले एकदमै संवेदनशील समय भएको कारण सबै सेयर गर्न मिल्ने छैन, तर हाम्रो इन्स्टाग्राम अकाउन्ट छ, हाम्रो फेसबुक अकाउन्ट छ, जहाँबाट हामीले कन्टिन्युसली हामीले गरिरहेको काम हामीले गरिरहे के गर्न लाग्यो भन्ने कुरा र हाम्रो वाट्सएप ग्रुप पनि छ, त्यसमा चाहिँ हामी कन्टिन्युसली कुराहरू राखिरहेका छौँ छलफल गरिरहेका छौँ। त्यसैले गर्दा यही रेडियो सुन्ने जति पनि हुनुहुन्छ जेएनजी समुदायका या आदिवासी मुभमेन्टका जति पनि हुनुहुन्छ सम्पूर्णलाई हाम्रो फेसबुकको मेसेन्जर अर इन्स्टाग्राममा पनि हामीलाई मेसेज गरिदिनु होला यदि तपाईँहरू पनि यो व्हाट्सएपमा जोडिन चाहनुहुन्छ भने, किनभने अहिले चाहिँ यदि सेक्युरिटी कन्सर्न पनि यति धेरै हाई छ कि हामी जति पनि मुभमेन्टमा निस्किन्छौँ एजेन्सी मुभमेन्टमा अझ विशेष गरेर राजावादी प्रत्यक्ष निर्वाचन प्रदेश खारेजीकरणको विरुद्धमा हामी जति पनि आइरहेको छौँ हामीहरूलाई चाहिँ एकदमै धेरै थ्रेट्सहरू आइरहेको छ, त्यसैले गर्दाखेरि हामी व्हाट्सएपको ग्रुपहरू यत्तिकै चाहिँ सेयर गर्न सकिरहेका छैनौँ, तर कसैले मेसेज गर्नुहुन्छ र हामीले उहाँहरू चाहिँ आदिवासी समुदायको त्यही हो र उहाँहरूको अरू त्यस्तो केही कनेक्सन छैन भनेर प्रुफ भनेर बुझिसकेपछि चाहिँ हामीहरू उहाँहरूलाई व्हाट्सएप ग्रुपमा चाहिँ एड गर्न सक्छौँ र त्यसैको लागि म रिक्वेस्ट पनि गर्न चाहन्छु सबैलाई हाम्रो मेसेन्जर या इन्स्टाग्राममा चाहिँ मेसेज गरिदिनु होला, हामी तपाईँहरूलाई पनि यो ग्रुपमा निमन्त्रणा गर्न चाहन्छौँ। साथसाथै चाहिँ हामी 12 एजेन्सी ग्रुप्स र जति पनि 39 जिल्लाले इन्डोर्स गरेको जुन जनादेश छ त्यो पनि हजुरहरूले पढ्नु होला र त्यो जनादेश भनेको चाहिँ हामीले धेरैजनाको एकदमै अब त झन्डै 15 बेसी भइसक्यो होला हाम्रो झन्डै सेप्टेम्बर हामीले 15 चाहिँ यो छलफल 12-13 चाहिँ यो जनादेशमा काम गर्न थालिएको एकदमै धेरै तवरबाट चाहिँ यसलाई पुरस्कृत गरेर आएको हो, अझ पनि पुरस्कृत गर्न सकिन्छ, विचारहरू अझ पनि समावेश गर्न सकिन्छ, त्यसैले सम्पूर्णलाई चाहिँ त्यो पनि पढिदिनु हुनको लागि पनि अनुरोध गर्न चाहन्छु।
हस्तपेमा चाहिँ तपाईँसँग आगामी कार्यक्रमहरूको बारेमा पनि कुराकानी गर्ने चाहिँ मौका पायो, यहाँलाई चाहिँ कार्यक्रमको लागि समय दिनुभएकोमा धेरै धेरै धन्यवाद।
सबैलाई धेरै धेरै धन्यवाद। भनेर सकेसम्म यो जनादेशको कुरा र हाम्रो समावेशिताको महत्वको कुरा चाहिँ अझ धेरै फैलाइदिनु होला। हाम्रो यो समयमा आदिवासीहरूको भोइस राख्ने चिन्ह भएको अनि धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो इन्डिजिनस जेन्जी कलेक्टिभ कोर ग्रुपका सदस्य पेमा वाङमु लामा। कार्यक्रम साइनोको आजको श्रृङ्खला हामीले जेन्जी पुस्तालाई केन्द्रित गरेर बनाएका थियौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला। रेडियो मर्संगदी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ। यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद। कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासंघ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद। आजको कार्यक्रमबाट प्राविधिक मित्र सुजनलाई विशेष धन्यवाद दिँदै म मीना गुरुङ पनि बिदा हुन्छु। तपाईँको साता सुखद रहोस्। नमस्कार।